حسین خمینی جو ہیں یہ ماشاءاللہ حیات ہیں، کیونکہ مصطفیٰ خمینی تو شہید ہو گئے تھے، اور امام خمینی کی بیٹی ہیں ڈاکٹر زہرا مصطفیٰ بھی خمینی، اس وقت 70 سال کی ان کی عمر ہے، 1940 کی پیدائش تھی، اور اس وقت تہران یونیورسٹی میں فلسفے کی پروفیسر ہیں اور پی ایچ ڈی ان فلاسفی ہیں۔ ایک یہ بھی بات آپ دیکھیں کہ بہرحال ہمارے علماء کی سیرت میں بھی ہے کہ اپنی اولادوں کو اور اولادوں کی اولادیں تک دیکھیں علم کا ایک سلسلہ کیسا جاری و ساری رہتا ہے، کہ جو اگر علم دین کی لائن میں ہے تو اس کے اندر آگے بڑھتے چلے جا رہے ہیں پوتے اور نواسے اور سب، اور اگر کوئی دنیاوی علم کی لائن میں بھی ہے تو یہ نہیں کہ ہمارے ملکوں کی طریقے سے کہ اگر تھوڑا سا بھی پیسہ آ جائے یا باپ کسی بلند مقام پر فائز ہو جائے تو اولادوں کو کسی طرح کی کوئی ضرورت نہیں ہوتی پڑھنے لکھنے کی۔ نہیں، پی ایچ ڈی ان فلاسفی کیا زہرا مصطفیٰ بھی خمینی نے، اور آج کل تہران یونیورسٹی میں پروفیسر۔ تو بہرحال جو بات یہاں سے شروع ہوئی تھی کہ دونوں ہاتھوں میں بھی پہنی جا سکتی ہیں، لیکن ضروری نہیں کہ یہی والا جو ہو، لیکن کراہیت کو صرف آپ کو ختم کرنے کے لیے کہ ایسا نہیں کہ یہ کام زیادہ تر علماء نے اس کو مکروہ قرار نہیں دیا۔ ہاں، عقیق بھی پہن سکتے ہیں۔ اور اسی طریقے سے آیت اللہ صافیہ گل پائیگانی، بہتر تو یہی ہے کہ دائیں ہاتھ کے اندر ہی پہنی جائے، کیونکہ مستحب قرار دیے گئے، تو انسان کو جب ایک ایک نیکی میدان قیامت میں ضرورت اس کی ہوگی تو پھر وہ کیوں ان مواقعوں کو کھوئے۔ تو بہرحال ایک بیچ میں ایک سوال تھا، تو اس سے ضمن میں ہم نے بہت ساری اس طرح کی کوئی تاریخی چیزیں بھی آ گئیں، تو آپ کے سامنے یہ چیز بھی آ ہو گئی۔ اچھا، اب اس کے بعد ایک اور سوال یہ تھا، اور یہ والا سوال بہرحال آیت اللہ حسن زادہ عاملی سے بھی پوچھا گیا۔ آیت اللہ حسن زادہ عاملی آج کل عرفا میں ان کا شمار ہوتا ہے، اور جب آیت اللہ بیجت تھے اس وقت بھی، لیکن ان کی شخصیت بہت زیادہ ابھر کر آ گئی تھی سامنے۔ تو بہرحال آیت اللہ حسن زادہ عاملی، بہرحال جوانی سے آیت اللہ حسن زادہ عاملی جو ہے علم دین اور عرفانیات اس میں قدم راہ پہ جو ہے آگے مسلسل بڑھاتے رہے۔ ان سے ایک سوال یہ پوچھا گیا کہ آپ یہ بتائیے کہ ہم اپنے علم اور عقل کو کیسے بڑھا سکتے ہیں۔ دیکھیے، علم کو بڑھانے کی بھی ضرورت ہوتی ہے دینی طالب علموں کو، لیکن آپ کو پتا ہے کہ علم کو سہارا دینے کے لیے اگر ایک من بھی آپ علم حاصل کر رہی ہیں نا، تو اس کی سپورٹ میں کم سے کم 10 من عقل چاہیے ہوتی ہے اس علم، تاکہ آپ صحیح طور پر اس علم سے استفادہ کر سکیں۔ ورنہ تو ایٹم بنانے والوں اور ایٹم بم گرانے والوں کے پاس بھی بہت علم تھا، لیکن ان کے پاس شاید عقل نہیں تھی، بلکہ یقیناً عقل نہیں تھی، ورنہ انسانیت کے خلاف اتنا بڑا کام نہ کرتے۔ تو بہرحال ان سے یہ پوچھا گیا کہ کوئی ایسا طریقہ ہمیں بتائیے کہ ہمارے علم میں بھی اضافہ ہو اور ہماری عقل میں بھی اضافہ ہو۔ تو آیت اللہ حسن زادہ عاملی نے ایک بہت اچھا ایک طریقہ بتایا ہے، یہ آپ لوگ اس کو نوٹ کر لیجئے۔ انہوں نے ویسے تو دیکھیے، عقل مندی کی بنیاد جو ہے نا اصل میں خدا کا خوف ہے، جو جتنا زیادہ خدا کا خوف رکھے گا وہ اتنا ہی زیادہ عقل مند شمار ہوگا۔ یہ ہمارے چوتھے امام امام سجاد علیہ الصلوۃ والسلام کا قول بھی۔ تو آیت اللہ نے بتایا کہ اگر ایک کام ایسا ہے کہ اگر 40 روز تک اس کو روز کر لیا جائے، اور وہ ایک دعا ہے، یا حیو یا قیوم یا لا الہ الا انت، کم سے کم 40 روز تک کثرت کے ساتھ اگر اس ذکر کو پڑھا جائے تو اس سے انسان کے علم میں بھی بہت اضافہ ہوتا ہے اور عقل میں بھی بے پناہ اضافہ ہو جاتا ہے۔ عقل مند ہونا ایک اتنی اہم ترین چیز ہے، پوری دین کا مدار جو ہے وہ عقل کے اوپر آ جاتا ہے۔ تو ہم اپنی عقل کو کیسے بڑھائیں؟ علم تو ہو سکتا ہے کہ مختلف کتابیں پڑھنے سے حاصل ہو جائے، لیکن انسان ذرا دوسری طرف تباہی اور بربادی کی طرف بھی بعض اوقات چلا جاتا ہے۔ تو انہوں نے فرمایا کہ یا حیو یا قیوم یا لا الہ الا انت، کم سے کم 40 روز تک اس ذکر پہ مداومت کی جائے اور کثرت سے اس ذکر کو پڑھا جائے تو بہت زیادہ علم حاصل ہوگا اس کو، اور اس کی عقل میں بے پناہ اضافہ ہو جائے گا۔ تو ایک تو یہ کارآمد چیز تھی، ظاہر ہے کہ ہمارے پاس، کیونکہ ہمارے مختلف چیزیں ہم دیکھتے ہیں کہ جو ان آتھینٹک ذرائع سے آتی ہیں۔ ابھی اوپر ہی میں کوئی جنتری وغیرہ دیکھ رہا تھا، اس میں ایک عجیب و غریب، ایک بلکہ ایک استخارے کا نام ہی تھا استخارے عجیب، کہ قبرستان جائیے اور کسی متقی کی قبر کے اوپر مثلا انگلی لگا کر اور جو یہ کیجئے، اور اس دوران जब तक ये अमल करते रहेंगे 11 रोज तक, कोई रेस में या पता नहीं कौन सी घुड़दौड़ वगैरह उसके अंदर हिस्सा ना लें, पता नहीं ऐसी इख्तरात अपनी तरफ से जो ना किसी रिवायत में जिक्र हुई हैं ना किसी मोतबर किसी जरिए से आई हैं, बस बस इसी तरीके से चीज़ें शाया की जाती हैं। तो बहरहाल उलमा और मराज एक ऑथेंटिक चीज़ होती है, उनके अहादीस के एतबार और उसके ऊपर भी उनकी निगाह होती है, तो वो जो बताते हैं वो हमारे लिए बड़ा ऑथेंटिक होता है कि हम उसके ऊपर अमल करें यकीन के साथ। अच्छा, इसी तरीके से वैसे तो एक सवाल ये भी था, लेकिन उस पर हमारी वो जो किताब भी के सिलसिले में आ चुकी है, दुनिया और आखरत की 100 परेशानियों का हल, उसके अंदर बहुत सारी चीज़ें खुद उलमा के हवाले से जिक्र हो चुकी हैं, लेकिन रिस्क की तंगी के हवाले से एक कुछ अमाल ऐसे हैं, बल्कि 9 अमाल ऐसे हैं जो आयतुल्ला सिस्तानी ने खुद बताए रिस्क की तंगी के हवाले से, तो वो हम आपकी खिदमत में अभी पेश कर देते हैं कि वो अमाले रिस्क कौन से हैं। तो पहला अमल तो आयतुल्ला सिस्तानी ने अपने किस तफ्ता में ये बताया कि फजर के बाद सूरज निकलने तक ताकीबात में मशगूल रहना खुद रिस्क में बेपना इजाफा करता। फजर के बाद से लेकर और सूरज निकलने तक ताकीबात में मशगूल रहना, हमारे यहां तो आमतौर पर होता ही है जिस तरह का लाइफ स्टाइल है कि बहुत मुश्किल उठते हैं क्योंकि रात को देर से सोया जाता है, बहुत मुश्किल उठा जाता है, उसके बाद फौरन ही बगैर किसी ताकीबात के पड़े एकदम से बिस्तर पे गिर के सोया जाता है। तो उसमें देखिए कितना बड़ा एक मौका हम हाथ से गंवा देते हैं रिस्क के हवाले से, फजर के बाद से लेकर और सूरज निकलने तक ताकीबात में मशगूल रहना। फिर एक उसके बाद आका सिस्तानी ने एक दुआ जिक्र की है, नहीं इसमें हाँ एक बात और बता दी जाए आपके लिए, वैसे तो सूरह वाकया भी इस सिलसिले में है, यह आका सिस्तानी ने खुद भी जिक्र की है और ये आयतुल्ला हसन ज़ादे आमिली ने भी जिक्र की, आयतुल्ला हसन ज़ादे आमिली ने, बल्कि उन्होंने तो यहां तक ये इस सिलसिले में फरमाया कि सूरह वाकया का एक दूसरा नाम है सूरह गनी, आयतुल्ला हसन ज़ादा आमिली ने कहा कि सूरह गनी पढ़ी जाए, इल्म में भी और अकल में इजाफे के लिए भी, फकत आम रोजियों में इजाफे के लिए भी नहीं है कि मसलन हम सिर्फ मालो दौलत के लिए सूरह वाकया पढ़ें, नहीं इल्म में इजाफे के लिए और अकल में इजाफे के लिए भी कहा कि सूरह गनी पढ़ें जो कि सूरह वाकया ही का दूसरा नाम। और वो फरमाते हैं कि इसको पढ़ने से किसी भी और चीज में तवंगरी आने से पहले खुद इल्म के अंदर तवंगरी आ जाती है, यानी अभी चाहे मालो दौलत की फिलहाल हो सकता है कुछ अरसे बाद आए लेकिन फौरी तौर पर ही लेकिन फौरी तौर पर ही किसी और चीज के तवंगरी में आने से पहले ही खुद इल्म और अकल के अंदर तवंगरी आ चुकी होती, तो ये एक बहुत अहम बात है। लेकिन बहरहाल जो चीजें आका सिस्तानी ने बताई हैं तो एक तो वही फजर के बाद सूरज निकलने से सूरज के निकलने तक का जो वक्त होता है उसमें ताकीबात में मशगूल रहना, और दूसरी एक दुआ है जो सजदे में पढ़ी जाती है, आका सिस्तानी ने उसका भी अलग से तस्करा किया है, या खैर अल मसूलिन व या खैर अल मौतीन उर्ज़ुक़नी वर्ज़ुक़ अयाली मिन फज़लिक अल वासे फ़इन्नका ज़ुल फ़ज़लिल अज़ीम, और ये मशहूर तरीन भी है, शायद मफाती के अंदर भी आपको मिल जाएगी। बहरहाल ये एक दुआ है अलग से जो रिस्क के सिलसिले में खुद आका सिस्तानी ने जिक्र की। इसके अलावा खुद सूरह एक तो यही सूरह वाकया तो अभी आपने सुनी लिया, इसके अलावा हर जुमे को आका सिस्तानी फरमाते हैं सूरह साफात का पढ़ना, ये रिस्क में बेपना इजाफा करवाता है, हर जुमे को सूरह साफात पढ़ना। लोग क्योंकि आजकल बहुत इस सिलसिले में परेशान है, आप अय्याम अज़हर शुरू होने वहां होने वाले हैं, आप में से अक्सर खवातीन मजालिस भी पढ़ेंगी, तो बाकायदा आका सिस्तानी के हवाले से बहुत सारी बातें या उलमा और मराजे के लिहाज से बहुत सी बातें आप मजालिस में जिक्र करें, लोग बड़े परेशान हैं, उनके मसलों को हल होना चाहिए, सूरह साफात। इसी तरीके से फरमाते हैं कि रोज़े जुमा नाखून और मर्दों के एतबार से भी एक हुक्म है कि मसलन अपनी मूछों के बाल वगैरह काटना, इससे भी खुद यानी रोज़े जुमा नाखून काटने से भी रिस्क में इजाफा होता है। और आका सिस्तानी एक और चीज़ फरमाते हैं कि हर नमाज शब जो आप पढ़ रही हैं उसके जब सिजदे में आप जाएं, नमाज शब के सिजदे में के जो भी कई सिजदों में भी इसको पढ़ा जा सकता है, इस दुआ को पढ़ना कि जो आपके सामने है, या खैरो मदउबिन से लेकर और इन्नका अला कुल्ले शहीन कदीर तक, या आप लोग चाहे तो उसको जल्दी जल्दी लिख लें, वरना आपको अलग से भी इतना अगर वक्त नहीं भी हुआ तो हम इसके प्रिंट आउट आपको बाद में दे देंगे, क्योंकि ये जरा लंबी दुआ है, लिखने में काफी वक्त आपको लग जाएगा। जी हाँ, ये जरूर आप लोग लिख लीजिएगा।